हफीज साहब जो बातें सुनाते हैं उसमें थोड़ा थोड़ा उनको भी दो हिदायत है। एक तो ये कि अपनी इसलाह की नियत भी करें। मेरे शेख साहब दुर्गनी रहम हफीज साहब जो बातें सुनाते हैं उसमें थोड़ा थोड़ा उनको भी दो हिदायत है। एक तो ये कि अपनी इसलाह की नियत भी करें। मेरे शेख साहब दुर्गनी रहमतुल्लाह ने फरमाते थे कि बाजे बावर्चियों ने मुर्गी का सूप सबको पिलाया, खुद नहीं पिया, तो वो टीबी में मुबतला कमजोर के कमजोर रहे। लिहाजा जामेउल मलफूजात जो मलफूजात नोट करते हैं और बुजुर्गों की बातें सुनाते हैं सबसे पहले खुद भी अमल करें, वरना उनकी बातों से दूसरे तगड़े हो जाएंगे सूप पीकर, और वो खुद सुनाने वाला कमजोर रहेगा और कमजोर ही मरेगा। इसलिए तरस आता है, दर्द दिल से कहता हूँ कि सुनाने वाला दूसरों को सूप पिलाने वाला खुद पहले डट के पी ले तो दूसरे लोग फिर और ज्यादा सूप पियेंगे। जब उसका लाल गाल टमाटर जैसा देखेंगे कि भाई ये तो बड़ा तगड़ा मालूम होता है, तब फिर दूसरों को उसकी बात से ज्यादा नफा होगा। चंद चीजें ऐसी हैं कि जिसकी वजह से दीन के खादिमों की तरफ से बदगुमानी पैदा होती है। एक तो हिफाजत नजर न करना, और जब हिफाजत नजर की बात सुनाई जाए तो मुराद इससे नहीं है कि बीवी को भी मत देखो। यहाँ लैलाओं से मुराद गैर महरम दूसरों की बहू बेटियों से नजर बचाना है। बाकी खवातीन को शुभा हुआ कि ग्राउंड फ्लोर के गुम जब देखो ये तो मेरे शौहरों को मेरे ग्राउंड फ्लोर से मुतनफिर कर देंगे। मेरा मकसद सिर्फ गैरों से बचाना है, ताकि जब शौहर की नजर सड़कों वाली, स्टेशनों वाली, एयरपोर्ट वाली, मार्केट वाली तमाम शक्लों से बचाएगा तो ले दे के तो आप ही रहोगी, तुम्हारी ही तरफदारी में वकालत कर रहा हूँ बगैर फीस के। कभी किसी खातून ने मुझको फीस भी नहीं भेजा। भाई जब तुम्हारे शौहर तकवा से रहेंगे, किसी गैर औरत को नहीं देखेंगे, तो ले दे के तू ही तो रहेगी उसकी नजर में। फिर मुत्तकी बहुत ज्यादा प्यार करता है अपनी बीवी को, तो समझ लो हम तुम्हारे प्यार में तरक्की और तुम्हारी मोहब्बत में तरक्की की कोशिश कर रहे हैं। ऐसी एक नादान औरत ने टेलीफोन किया कि आप तो हर वक्त तकरीर हम हसीनों के हुस्न के फिक्र में डंडा लेके पीछे पड़े हुए हो, ये सब बातें सुनकर कहीं मेरा शौहर मुझसे भी वो मुतनफिर न हो जाए। मैंने कहा कि भाई बीवियों से मोहब्बत करना तो इबादत है, और उनके लिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बुखारी शरीफ में सिफारिश फरमाई कि औरत मिस्र टेढ़ी पसड़ी की है, टेढ़ी पसड़ी से अगर फायदा उठाओगे तो टेढ़ी रहेगी मगर जिंदगी पार हो जाएगी, और अगर टेढ़ी पसड़ी को सीधा करोगे तो टूट जाएगी। इसमें तो चार नसीहतें की हज़रत आलम सल्लल्लाहु तआला अलैहि वसल्लम ने कि फी है तालीमुन लिल एहसान इलन निसा। इस हदीस में तालीम है कि औरतों के साथ भलाई से पेश आओ, वर्रिज़्क बिहिन्ना और नरमी से पेश आओ, अगर खता हो जाए माफ कर दो, वस्सब्र अला इज़ाजिहिन्ना उनके टेढ़ेपन पर सब्र कर लो, सीधा करने का वसवसा भी न लाओ। अगर कोई अपनी पसली को सीधा कराने का वसवसा भी लाएगा तो ये बेवकूफ है या नहीं? जो नाश्ता पानी मिल रहा है ये भी नहीं पाओगे।
اللہ ہمیں قدر نصیب فرمائے اپنے مرشد کی تعلیمات میں، کہیں مدت میں ساقی بھیجتا ہے ایسا مستانہ، بدل دیتا ہے جو بگڑا ہوا دستور میں خانہ۔ کیا کہوں، کوئی الفاظ مجھ جیسے نہ سمجھ کے پاس تو ہے ہی نہیں، اپنے مرشد کی تعریف میں کیا کہوں، क्या कहूँ आह वो मुर्शिद था मेरा क्या अख्तर, चश्मे तर ना रहे हूँ जाग गए ना पाया। हमारे हजरत की तालीमात सारे आलम में शायद ही कोई हो ये तो नहीं कह सकते कि नहीं, लेकिन हमारे सामने ऐसी कोई मिसाल आई नहीं जो सबक हमारे हजरत ने हमें दिया और जो तसव्वुफ को जिस तरह हजरत ने आसान फरमाया, हंसते हंसाते हमें दीन सिखाया। प्यार मोहब्बत के साथ दीन सिखाया। हज़रत वाला रहमतुल्लाह की खिदमत में जो भी हाजिर हो जाता गमों के पहाड़ लेके आता था, लेकिन हज़रत वाला रहमतुल्लाह के सीने मुबारक कुछ ऐसा मखज़न था, करोड़ों करोड़ों गम के पहाड़ हज़रत पी जाया करते थे, आने वाला खुशी महसूस करता था, गमों को भूल जाता था। गम उसको याद ही ना आता था कि मैं किस गम में यहाँ आया, सिर्फ हजरत वाला रहमतुल्लाह की खिदमत में हाजिरी का ये आलम था। हजरत वाला रहमतुल्लाह की शख्सियत ज़ात मुबारक ऐसी थी कि हर शख्स ही समझता था कि मुझसे ही सबसे ज्यादा मोहब्बत करते हैं। हर दिल का अलग अलग पास रखना। हजरत मीसा रहमतुल्लाह से शेर सुनते थे, निस्त माशूकी हमी जुल्फे चली पर दाश्तन, दर्द सर बिस्यार बाशद पास दिलहा दाश्तन। माशूकी यानी शेख बन जाना, बाल बढ़ा लेना, लंबे लंबे बाल रख लेना, ऊंची टोपी लगाना, लंबा कुर्ता पहनना, मुस्नद पे बैठ जाना, ये मशेखत नहीं है, शेख इसको नहीं कहते, ये तो बहरूपिया है, धोखेबाज है, ये अंदर से कुछ है जाहिर कुछ है। फरमाया कि दर्द सर बिस्यार बाशद पास दिलहा दाश्तन, ये दर्द बिस्यार दर्द सर तो असल ये है कि हर हर दिल का पास रखना, दिलों का पास रखना, अलग अलग सबके साथ अलग अलग मामला करना, उसकी हैसियत उसके मर्तबे और उसके हालात के एतबार से, उसकी कैफियत के एतबार से, ये वह भी चीज है अल्लाह ताला की तरफ से। बंदे की कसरो सही से इसका कोई ताल्लुक नहीं है, वह भी चीज है, मगर इस वहब यानी हिबा, वहब है हिबा से, और हिबा उसको कहते हैं कि जिसका जो किसी चीज के मुआवजे में ना हो, लेकिन इस हिबा को मुतवज्जे करने वाली चीज यानी अल्लाह के फजल को मुतवज्जे करने वाली चीज मुजाहदा है। हमारे हजरत रहमतुल्लाह ने अल्लाह के रास्ते में वो मुजाहदात किए हैं जिसकी तर्जुमानी हमारे हजरत का एक शेर करता है। फरमाते हैं कि सफ़ाए हस्ती पे मेरे ऐसे अफसाने भी हैं, सफ़ाए हस्ती पे मेरे ऐसे अफसाने भी हैं, उस तसव्वुर से भी जिनके मुंह को आ जाता है दिल। वाक़ईतन हज़रत मीसा रहमतुल्लाह हमारे मुर्शिद सानी, हमारे हज़रत वाला रहमतुल्लाह के जो हालात बयान किया करते थे, अगर हम उसको अपने ऊपर रखते हैं तो हम वाक़ईतन उसका तसव्वुर भी नहीं कर सकते। जरा जरा सी तकलीफ पे तो हम चिल्लाने लगते हैं, بے صبری دکھا دیتے ہیں، نا شکریہ کر دیتے ہیں. اور ہمارے حضرت کے صبر کا یہ عالم تھا کہ حضرت خود بھی فرماتے ہیں کہ صبر کو شکوہ و گلہ کیوں ہے، صبر کو شکوہ و گلہ کیوں ہے، ضبط غم بے پناہ کرتا ہوں، ضبط غم بے پناہ کرتا ہوں، صبر کو شکوہ و گلہ کیوں ہے، ضبط غم بے پناہ کرتا ہوں. وہ مجاہدات کچھ تو تحریر میں آ گئے، لیکن حقیقت میں جو برسوں کی زندگی کے مجاہدات ہیں، 70-80 برس کے، بلکہ 90 برس کے مجاہدات، اس کو کتاب کے اوراق کہاں سنبھال سکتے ہیں. سوانح عمری جو لکھی جاتی ہے اس میں کچھ کچھ باتیں بیان ہو جاتی ہیں. اگر 24 گھنٹے کو لے لیں اور 24 گھنٹے کو کے حالات کو تحریر کریں کسی بھی انسان کے، تو 24 گھنٹے کی حالت لکھنے میں ایک کتاب مرتب ہو سکتی ہے، صرف 24 گھنٹے. 90 برس کے مجاہدات کیسے کسی کتاب میں آ سکتے ہیں؟ حضرت والا رحمہ اللہ کے قلب مبارک ہی اس کا ادراک کر سکتا تھا، اور باقی تو اللہ تعالیٰ کے علم میں ہے. لیکن چند مثالیں تو آ گئی ہیں اس میں، جو سوانح عمری، حضرت کی مختصر سوانح حیات ہمارے مرشد ثانی حضرت میر صاحب رحمہ اللہ نے مرتب فرمائی تھی. اور اس سے پہلے ایک تھوڑا سا تعارف کے نامہ ہمارے حضرت نے خود تحریر فرمایا تھا، جس کا نام ہے ترجمۃ المصنف. کچھ حالات اس کے اندر ہیں، لیکن اکثر حالات تحریر نہیں ہو سکے، اور نہ ہی ہمارے حضرت والا رحمہ اللہ کو یہ بات پسند تھی. ایک مرتبہ حضرت میر صاحب رحمہ اللہ نے حضرت والا سے عرض کیا کہ حضرت کی سوانح حیات لکھنا چاہتے ہیں، بہت لوگ اصرار کر رہے ہیں. تو حضرت والا نے کچھ ایسا جملہ ارشاد فرمایا کہ کیا تم چاہتے ہو کہ میرا انتقال ہو جائے؟ یعنی حضرت والا کو اپنی کسی حالت کے افشا ہونے کا بالکل بھی خیال نہیں تھا، اپنے حالات کو بتانے کا، کیونکہ ڈرتے تھے. حالانکہ سوانح حیات سے بہت فائدہ ہوتا ہے، لوگوں کو سبق ملتا ہے. پھر اس کے بعد جس نے جیسا چاہا کچھ لکھا، اور بھی لوگوں نے لکھا، اپنے حالات بھی لکھے. حضرت والا رحمہ اللہ کے ساتھ اپنے معاملات لکھے کہ حضرت والا نے ہمارے ساتھ کیسے کیسے احسانات کیے. لیکن ہمارے میر صاحب رحمہ اللہ جو حقیقت میں ہمارے حضرت کے اصل رازدان تھے، اور ان کی تحریر میں جو درد تھا اور اخلاص تھا اور محبت تھی اور صدق تھا، سچائی تھی، وہ بات کسی تحریر میں کیسے آ سکتی ہے؟ الا ماشاء اللہ کہ جس کو اللہ تعالیٰ بخش دے. لیکن ہمارے مرشد ثانی حضرت میر صاحب رحمہ اللہ جب حضرت والا رحمہ اللہ کی کوئی بات بیان فرماتے تھے تو ناممکن تھا کہ کوئی آنکھ تر نہ ہو. بعض اوقات تو حضرت اجازت فرما دیتے تھے، میر صاحب رحمہ اللہ کچھ بیان فرماتے تھے تو حضرت خاموش رہتے تھے، اور بعض اوقات فوراً ہی منع فرما دیتے تھے، روک دیتے تھے. بعض اوقات حضرت والا رحمہ اللہ کی کرامات بیان کرنا شروع فرما دیتے تھے. اکثر ہمارے حضرت رحمہ اللہ دوپہر کے کھانے کے بعد قیلولہ فرماتے تھے، لیکن وہ قیلولہ بھی کیا ہوتا تھا کہ محبین چاروں طرف حضرت کے گھیرے رہتے تھے، اور محبت کی باتیں، اللہ کی محبت کی باتیں، اور دلوں کو تسکین دینا، ایک ایک کا حال پوچھنا، उसके लिए दुआ करना और इसके दिल का पास रखना, यहाँ तक कि उसके घर वालों और आलो औलाद और वालिदैन तक का पास रखना। तो लेकिन ये वक्त ऐसा होता था कि चंद लोग होते थे और हजरत वाला रहमतुल्लाह की आदत शरीफा थी कि तन्हा रहना हजरत को पसंद नहीं था। तो खानकाह में जो भी लोग मौजूद होते थे, खुसूसन हजरत मीर साहब रहमतुल्लाह, हजरत वाला रहमतुल्लाह बुलवा लिया करते थे खाने के बाद, और देर तक एक अच्छी खासी मजलिस होती रहती थी। और मीर साहब रहमतुल्लाह भी वहाँ हाजिर होते थे और हजरत वाला रहमतुल्लाह बहुत ही मोहब्बत के अनोखे अंदाज से हजरत मीर साहब रहमतुल्लाह को देख रहे होते थे। दिल की बात आंखों से पाली जाएगी, मालूम होता था कि जिस मोहब्बत की नजर से हजरत मीर साहब रहमतुल्लाह को देख रहे हैं वो औरों के लिए वो नजर नहीं होती। और बार बार फरमाते हो और कुछ कहिए मीर साहब, मीर साहब कुछ सुनाइए, मीर साहब कुछ कहिए। बस जैसे ही हजरत फरमाते हो मीर साहब रहमतुल्लाह, जैसे कि कोई कैसेट का बटन होता है और रिकॉर्डर का, वो दबा दिया, मीर साहब रहमतुल्लाह कुछ न कुछ शुरू हो जाते थे फरमाना। और मीर साहब रहमतुल्लाह क्या फरमाते थे, उनका तो दाना पानी खाना पानी सोना जागना उठना बैठना सबका सब शेख की मोहब्बत और मदद तारीफ में होता था। इधर उधर की बात तो करते ही नहीं थे। जहाँ हजरत ने फरमाया मीर साहब और कुछ सुनाइए, फौरन ही मीर साहब रहमतुल्लाह शेख की मोहब्बत के गुण गाते थे। तो ऐसे ही इसी दौरान में हजरत मीर साहब रहमतुल्लाह कभी कभी हजरत वाला के माजी के हालात सुनाया करते थे। आप सबने सुने ही होंगे, कई बार बयान हो चुके हैं, किताबों में भी आ चुके हैं, हजरत वाला रहमतुल्लाह ने किस किस तरीके से अपने शेख की खिदमत में वक्त गुजारा और कैसे कैसे मुजाहदात बर्दाश्त किए, कितने हासिदीन के साजिशों को बर्दाश्त किया है, यहाँ तक के वो हासिदीन कत्ल के भी दरपे हो गए। और हजरत वाला रहमतुल्लाह के एक मुखलिस दोस्त और पीर भाई ने मशवरा दिया कि अब आप यहाँ मजीद न रहिए, इसलिए कि अब ये लोग आपके कत्ल का मंसूबा बना रहे हैं। मगर हमारे हजरत वाला रहमतुल्लाह ने जवाब दिया कि मैं अपने बूढ़े शेख को इस उम्र में अकेले छोड़ के नहीं जा सकता, बेवफाई का दाव नहीं ले सकता कि मेरा शेख कहेगा कि मुझे बुढ़ापे में छोड़ के चला गया। मगर फिर अल्लाह ताला का करना ये हुआ कि उन हासिदीन को भगा दिया गया, दुश्मनों को भगा दिया गया, और कोई कहीं भाग गया, कोई उसको भागना पड़ा, ऐसी जिल्लत और रुसवाई हुई, अल्लाह ताला अपनी पनाह में रखे। इसीलिए हदीस पाक में भी है और मना है किसी अल्लाह वाले को तकलीफ पहुंचाना। ये फरमाया हाथी के साथ कोई दुश्मनी करे तो हाथी बर्दाश्त कर लेता है, लेकिन हाथी के बच्चे को तकलीफ दे तो उसको बर्दाश्त नहीं होता, इंतकाम लेता है। इसी तरह अल्लाह ताला के हक में कोई कोताही हो जाए तो तौबा इस्तिग़फ़ार से अल्लाह ताला माफ कर देते हैं और फिर उसकी इंतकाम नहीं लेते। लेकिन अल्लाह के वली को तकलीफ पहुंचाने का इंतकाम खुद अल्लाह ताला लेते हैं। हमारे हजरत रहमतुल्लाह ने फरमाया कि ایک بزرگ تھے تو نظر تھوڑی کمزور تھی, تو راستے میں ایک شخص اپنی معشوقہ کے ساتھ جا رہا تھا, اس کو اس کی معشوقہ کو ٹھوکر لگ گئی, تو اس کے عاشق نے یہ نہ دیکھا کہ کون ہے, بوڑھے ہیں ضعیف ہیں, ایک ہاتھ لگا دیا اور کہا کیا اندھے نظر نہیں آتا, نشے میں تھا اپنی معشوقہ کے عشق میں. وہ بزرگ خاموش ہو گئے, ہم بتاتے کسے اپنی مجبوریاں, رہ گئے جانب آسمان دیکھ کر. گزر گئی جو گزرنا تھی دل پہ پھر بھی, مگر جو ان کی مرضی کے بندے تھے لب ہلا نہ سکے, صبر کر کے خاموش ہو گئے. تھوڑی دیر کے بعد وہ جس نے ہاتھ مارا تھا عاشق نے, اس کا پیشاب بند ہو گیا اور تڑپنے لگا. اتنی دیر گزر گئی کہ تڑپنے لگا اور ڈاکٹروں کو دکھایا, کوئی علاج نہیں ہو سکا, پیشاب جاری نہیں ہوا, یہاں تک کہ جان کی نوبت آ گئی. تو اس کی معشوقہ کو خیال آیا کہ اس نے ایک بزرگ کے ضعیف آدمی کے تھپڑ مارا تھا. تو اس نے اس کو خیال دلایا کہ دیکھو تم نے ایسا کیا تھا, ظلم کیا تھا, تو اس سے تمہیں معافی مانگنی چاہیے, شاید یہ انہی کی بد دعا کا اثر ہے. تو اس کو خیال ہو گیا, اس کو لوگ چارپائی پہ ڈال کے وہاں لے گئے ان بزرگ کے پاس ڈھونڈتے ڈھانڈتے. پھر وہاں پہنچے تو اس نے کہا کہ میں آپ سے معافی مانگتا ہوں کہ میں نے آپ کے ساتھ ظلم کیا, آپ اپنی بد دعا کو واپس لے لیں. تو انہوں نے فرمایا کہ میں نے تو تیرے لیے کوئی بد دعا نہیں کی. تو اس نے کہا کہ پھر میرا پیشاب کیوں بند ہوا, مجھے تکلیف کیوں ہو رہی ہے, یقیناً آپ نے بد دعا کی. انہوں نے کہا کہ قسم خدا کی قسم میں نے تیرے لیے کوئی بد دعا نہیں کی. کہا کہ پھر یہ کیوں ایسا ہوا ہے؟ تو انہوں نے کہا کہ دیکھو شاید یہ معاملہ ایسا ہے کہ دیکھو تیری معشوقہ کے ٹھوکر لگ گئی میری, تو تیری معشوقہ نے مجھے کچھ نہیں کہا, تجھ کو غصہ آیا, تجھ کو غیرت آئی کہ میری معشوقہ ہے, میری معشوقہ کو تکلیف پہنچی, تجھ کو غیرت آئی, تو نے مجھے ہاتھ مارا. اسی طرح میں بھی کسی کا ہوں, اللہ تعالیٰ ہمیں معاف فرمائے, ہماری نالائقیوں کو معاف فرمائے. مشائخ کے ساتھ رہتے تھے اور ہمارے مشائخ صبر اور حلم کا پہاڑ تھے, ہماری بڑی بڑی نالائقیوں کو گستاخیوں کو پی جایا کرتے تھے اور مسکراتے رہتے تھے. یہ اعجاز محبت ہے, یہ عرفان محبت ہے, ہزاروں زخم کھانا, مسکرانا, شادماں رہنا. جو یاد آتی ہے وہ زلف پریشان تو پیچ و تاب کھاتی ہے میری جان. کوئی پوچھے گا مجھ سے یہ آ کر کہ کیا گزری ہے اے دیوانے تجھ پر, نہ ہرگز حال دل اپنا کہوں گا, ہنسوں گا اور ہنس کر چپ رہوں گا. حضرت حدیم داد اللہ صاحب رحمہ اللہ کے اشعار ہیں, انہوں نے اپنے شیخ حضرت میاں جی نور محمد رحمہ اللہ کی وصال پہ کہے تھے. اور ایک شعر اور حضرت پڑھا کرتے تھے حضرت شیخ الحدیث مولانا زکریہ صاحب رحمہ اللہ کا. یہ چمن یوں ہی رہے گا اور ہزاروں جانور اپنی اپنی بولیاں بول کر سب اڑ جائیں گے. جو تھے نوری وہ گئے افلاک پر، مثل تلچھٹ رہ گیا میں خاک پر. بلبلوں نے گھر کیا گلشن میں جا، اور بوم ویرانے میں ٹکراتا رہا. ہمارے حضرت رحمہ اللہ کی ذات عالی ایسی مبارک تھی کہ جو نبی کریم صلی اللہ تعالی علیہ وسلم سید الانبیاء، حبیب خدا، حبیب کائنات، سید الانبیاء صلی اللہ تعالی علیہ وسلم کی شان تھی. وہی ورثہ جو انبیاء کا ورثہ علماء کو ملتا ہے. اللہ تعالی نے ہمارے شیخ رحمہ اللہ کو خوب بھر کر نوازا تھا. آپ کو جو دیکھتا وہ آپ ہی کا قیدی ہو جاتا. ہمارے حضرت رحمہ اللہ ہی کا شعر ہے، زنجیر محبت میں میں تم کو چکر لوں گا، بھاگو گے اگر مجھ سے میں تم کو پکڑ لوں گا. جس انسان کو اللہ تعالی سے اشد محبت ہوتی ہے اس کے بندوں سے بھی اشد محبت ہوتی ہے کہ یہ میرے اللہ کے بندے ہیں، یہ میرے محبوب کے بندے ہیں. بارہا دیکھا کہ ہمارے حضرت رحمہ اللہ کی خدمت میں بالکل ٹیڈی، جوان، رنگین رنگیلے، لمبے لمبے بال، داڑھی مولی ہوئی، ہپی بنے ہوئے، پائک جینز پہنے ہوئے، عام آدمی جس کو دیکھ کے حقارت کی نظر سے دیکھے کہ یہ کیسے گناہگار ہیں، نعوذ باللہ تعالی من ذلک. ہمارے حضرت رحمہ اللہ ہی نے تعلیم فرمائی کہ جو آدمی کسی کے ظاہر کو دیکھ کے یا حال کو دیکھ کے اس کو حقیر سمجھے، گناہگار سمجھے، وہ خود لائق حقارت ہے، وہ خود ذلیل اور کمینہ ہے جو خدا کے بندوں کو حقیر سمجھتا ہے. ہمارے حضرت ایسے لوگوں کو بے حد محبت سے دیکھتے تھے اور ہمیشہ چشم مبارک سے آنسو بہتے. کتنے لوگوں کو ہم نے اپنی آنکھوں سے دیکھا کہ حضرت کی خدمت میں حاضر ہوئے اور ان کی کایا پلٹ گئی، نہ کوئی تقریر سنی، نہ کوئی بیان سنا. جیسے صحابہ کے بارے میں ہم سنتے ہیں، پڑھتے ہیں کہ نہ جن کی قسمت اچھی ہوتی ہے نبی کا چہرہ دیکھتے ہی فوراً ہی کہتے اشہد انک رسول اللہ، اشہد اللہ الہ الا اللہ واشہد انک رسول اللہ. چہرہ مبارک دیکھتے ہی گواہی دیتے ہیں کہ جو کچھ پیغام اور جو کچھ وحی آپ لائے ہیں وہ سب صدق ہے، سچ ہے. ہم ایمان لاتے ہیں، گواہی دیتے ہیں کہ آپ ہی اللہ کے رسول ہیں. تو یہ ورثہ علماء کو بھی ملتا ہے، کسی کو کچھ، کسی کو کم، کسی کو زیادہ. ہمارے حضرت رحمہ اللہ کو اللہ تعالیٰ نے ورثہ بھرپور عطا فرمایا تھا کہ آپ کو بھی جو دیکھتا تو زبان و دل سے، زبان حال سے یہی کہتا کہ یہ کسی جھوٹے کا چہرہ نہیں ہو سکتا. مشہور واقعہ بھی ہے، ساؤتھ افریقہ میں ایک میزبان تھے ہمارے حضرت رحمہ اللہ کے، وہاں ہمارے حضرت رحمہ اللہ تشریف لے گئے ساؤتھ افریقہ. تو ان کے گھر میں قیام تھا، ان کا عیسائی ملازم تھا. اس نے جیسے ہی حضرت والا رحمہ اللہ کا چہرہ مبارک دیکھا، گاڑی سے حضرت اتر رہے تھے، تو اپنے آقا سے کہا کہ مجھے ان کے دین پر کر دو. یہ نہیں کہا کہ میں اسلام قبول کرتا ہوں، بلکہ کہا کہ جس دین پر یہ ہیں اس دین پر مجھے کر دو. और पूछा कि क्यों, तो उन्होंने कहा कि चेहरा किसी झूठे का नहीं हो सकता। حاسدین کے ساتھ بھی، دشمنوں کے ساتھ بھی ہمارے حضرت رحمہ اللہ کے ایسے ایسا حسن سلوک تھا انبیاء کے جیسا، جیسا صبر تھا انبیاء کے جیسا، جیسے اخلاق تھے انبیاء کے جیسے۔ نبی نہیں تھے، صحابی بھی نہیں تھے، ان کے اخلاق ایسے تھے، ان کی گفتار ایسی تھی، ان کا کردار ایسا تھا صاف بے داغ۔ ہمارے طائف صاحب رحمہ اللہ نے خوب شعر فرمایا ہے، اندھیرے کیا ہیں طائف اسے خبر بھی نہیں، وہ جس نے دیکھے ہیں اٹھتے ہی آنکھ مل کے چراغ۔ گناہ کیا چیز ہیں جانتے ہی نہ تھے، ہمارے میر صاحب رحمہ اللہ فرماتے ہیں، کہاں کا گناہ معصیت کیسی یارو، کہاں کا گناہ معصیت کیسی یارو، تم اندھے ہو، ہاں تم اندھے ہو کیا اس حقیقت کو جانو، نہیں 30 برسوں میں میں نے سنی ہے کبھی حضرت سے غفلت کی بات ہے، نہیں 30 برسوں میں ایک لمحے کو بھی سنی میں نے حضرت سے غفلت کی بات ہے۔ گناہ تو بہت دور کی چیز ہے، ایک لمحہ اللہ تعالیٰ سے غفلت بھی کبھی حضرت کو نہیں ہوئی، ہم نے یہ دیکھا۔ مزاح میں بھی اصلاح کا پہلو، سمجھ کی بات ہے، بعض لوگ بعض مضامین پہ اعتراض کرتے ہیں، لیکن جو اعتراض کرتے ہیں انہی کو مبتلا پایا، انہی کو گناہوں میں مبتلا پایا۔ اللہ تعالیٰ ہمیں سمجھ عطا فرمائے، کسی کو مناسبت نہ ہو دوسرا دروازہ دیکھے، لیکن یہی بات ہو رہی تھی کہ کسی اللہ والے کو تکلیف نہ پہنچائے، زبان سے، ہاتھ سے، کسی طریقے سے بھی تکلیف نہ پہنچائے، دوسرا دروازہ دیکھ لے، دوسری جگہ چلے جائے، مگر کسی اللہ والے کو برا نہ کہے، برا سمجھے بھی نہیں، برا سمجھے بھی نہیں۔ حکیم الامت تھانوی رحمۃ اللہ علیہ فرماتے ہیں کہ میں نے زندگی میں کبھی کسی اللہ کا نام لینے والے کو برا نہیں کہا، کبھی اس پہ اعتراض نہیں کیا، اللہ کا نام اتنا بڑا نام ہے۔ خود ہمارے حضرت والا رحمہ اللہ فرمایا کرتے تھے، بعض دفعہ ایسا ہوتا تھا کہ کوئی عالم دین بھی کسی غلطی میں مبتلا ہوتا تھا اور لوگ آ کر حضرت کو خبر کرتے تھے کہ فلاں عالم صاحب نے ایسا کام کیا، تو حضرت تو چہرہ مبارک غصے سے سرخ ہو جاتا تھا، وہ ڈانٹتے تھے کہ عالم کی غیبت کرتے ہو، وہ بھی عالم کی۔ پھر ہماری نصیحت کو فرماتے کہ علم کا نور تو ہے، علم کا نور ہے، کبھی نہ کبھی उससे रुजू कर लेंगे। हमने अपने हजरत की जबान मुबारक से कभी किसी की बुराई नहीं सुनी, दुश्मनों की भी बुराई नहीं सुनी। और दुनिया का ख्वाब ख्याल में भी गुजर हजरत के कल्ब मुबारक पर नहीं था। हमारे हजरत रहमतुल्लाह का शेर है, अपना जहां दिखा के यूं महरे जमाल कर दिया, मेरी नजर में ये जहां ख्वाबो ख्याल कर दिया। साउथ अफ्रीका जब हमारे हजरत तशरीफ ले गए, वहां बहुत बड़ा डिपार्टमेंटल स्टोर था और वहां का सेठ मुसलमान था। इतना बड़ा स्टोर था कि मल्टी स्टोरी था और शटल कार में इस कोने से उस कोने जाना था। इतना बड़ा था कि शटल कार में बैठ के उसमें जा रहे थे लोग, इस डिपार्टमेंट से उस डिपार्टमेंट। तो वहां के सेठ ने हमारे हजरत से अर्ज किया कि हजरत हमारे स्टोर में चले चलिए। लोगों को ख्याल होता है कि बुजुर्गों का कदम दुकान में या कारोबार में रख देंगे तो बरकत हो जाएगी। तो बुजुर्गों ने तो कभी अपना कदम इस नियत से नहीं रखा और ना ही वो बुजुर्ग हो सकता है। ये भी हमारे हजरत की तालीम है। अल्हम्दुलिल्लाह हमारे बुजुर्गों ने कैसी कैसी तालीमात फरमाई, गुमराही से हमको बचाया। तो हजरत फरमाते थे कि भाई बरकत की लेनी मोहब्बत में कहो तो मैं आ जाऊंगा। बरकत तो अपना कोई आदमी सोचे कि मेरे अंदर बरकत है तो वो हलाक हो गया। बहरहाल हजरत वाला वहां तशरीफ ले गए और वहां जाकर उस सेठ ने हजरत से अर्ज किया कि आप यहाँ आज जिस चीज पर हाथ रख देंगे वो आपकी है। उसमें गाड़ियां भी बिक रही थी, जिस तरह आजकल बड़े बड़े स्टोर बनने लगे हैं, सुई से लेके बड़ी से बड़ी चीज हर जरूरत की चीज मिल जाती है। तो उसमें गाड़ियां भी बिक रही थी, सब चीज बिक रही थी। तो हजरत वाला रहमतुल्लाह ने सुना, फिर इंतहाई मोहब्बत और दर्द और आंसुओं के साथ उनके कंधे पे हाथ रख दिया। फरमाया कि मुझे तो आप चाहिए, और फरमाया कि मैं तुमसे कुछ लेने नहीं बल्कि तुमको अल्लाह की मोहब्बत देने आया हूं। और फिर लोगों ने देखा इस मोहब्बत का असर कि वो सेठ हजरत के पैर दबा रहा था। तो लोगों ने सरगोशियां की कि कभी हमने इसको देखा नहीं इस तरह से पैर दबाते हैं। हजरत वाला से अर्ज किया तो हजरत ने हंस के फरमाया कि हाँ, ये इसलिए मेरे पैर दबा रहा है क्योंकि मैंने इसकी जेब नहीं दबाई। क्या क्या बातें बताएं। कटमट बातें हैं जो याद आ रही है जबान पे, वो बयान हो रही है अल्लाह की तौफीक से। मुझको तो आता भी नहीं कुछ ढंग। बस यही है, अल्लाह ताला हमें अपने शेख की कदर की तौफीक नसीब फरमाए और उनकी एक एक बात। हम हजरत तो चले गए लेकिन तालीमात तो मौजूद हैं अल्हम्दुलिल्लाह। अल्लाह ताला हमारे मुर्शिद सानी सिद्दीक कलंदर जमाना हजरत सैयद इशरत जमील मीर साहेब नवर अल्लाह ताला मरकदहू को जजाय जजील अता फरमाए कि इस कदर तवील सोहबत 50 बरस के करीब और ऐसी मोहब्बत और ऐसी सिद्दीकियत और ऐसी सच्चाई और ऐसे कलंदर जात थी हमारे मीसा रहमतुल्लाह की। आम आदमी उनको पहचान नहीं सकता, खवास भी मुश्किल से पहचान सकते हैं। हमारे उस्ताद मुफ्ती अनवार रख साहब तामत बरकातों फरमाते हैं, उन दिन रात हजरत की खिदमत भी की है। کئی برس ساتھ رہے حضرت میر صاحب رحمہ اللہ کے. حضرت میر صاحب رحمہ اللہ نے ہی ان کو فرمایا تھا, کیونکہ وہ دارالافتاء تخصص کے لیے ان کا ارادہ تھا. میر صاحب رحمہ اللہ نے ان کو فرمایا کہ آپ یہیں رہیے حضرت کے پاس, اور وہ انہوں نے فوراً مان لی بات. اور پھر آپ جانتے ہیں کہ ماشاءاللہ اللہ تعالیٰ ان سے کس طرح کام لے رہے ہیں. میرے استاذ ہیں مشکاۃ شریف کے, مجھے یہ سعادت حاصل ہے کہ میں اتنے بڑے استاذ سے پڑھ رہا ہوں. وہ مجھے حدیث شریف پڑھاتے وقت بعض اوقات, چونکہ یہ بات آ جاتی ہے تذکرہ حضرت کا بار بار آتا رہتا ہے, بہت سی احادیث میں وہ بتاتے ہیں کہ حضرت کا عمل یہ تھا عین سنت کے مطابق. جب کوئی ایسا عمل حضور صلی اللہ علیہ وسلم سے صادر ہوا, فوراً وہ بتاتے تھے کہ حضرت میر صاحب رحمہ اللہ کا یہی معمول شریف تھا. اب کیا کہیں گے, وقت اگر قدر کر لیتے تو کر لیتے. اب تو یادیں ہیں, حسرت ہے, غم ہے, یادیں ہیں, مگر یہ ہے کہ تعلیمات, یہی عرض کر رہا تھا کہ حضرت کو اللہ تعالیٰ جزائے جزیل عطا فرمائے. آج جتنی تعلیمات حضرت والا رحمت اللہ علیہ کی ہیں, کیونکہ اکثر حصہ جو کہتے ہیں کہ جو اکثر ہوتا ہے وہ کل کے حکم میں ہوتا ہے. بعض تعلیمات اور لوگوں نے بھی نوٹ کی ہیں, لیکن میر صاحب رحمہ اللہ نے جتنا کثرت سے جو حصہ حضرت والا کی تعلیمات کا ان کتابوں کی شکل میں, مواعظ کی شکل میں, وہ کبھی قیامت تک ختم ہونے والا نہیں ہے. چاہے کوئی کتنی بھی خاک ڈالے, لیکن وہ داغ دل چمکے گا بن کر آفتاب, لاکھ اس پر خاک ڈالی جائے گی. حضرت نے جو کام کیا ہے وہ تعریف کا بھی محتاج نہیں ہے. تو اللہ تعالیٰ کا شکر ہے کہ حضرت والا کی تعلیمات آج بھی زندہ ہیں, اور حضرت والا کی تعلیمات کو زندہ رکھنے کے سرائے بھی ہیں ماشاءاللہ. حضرت والا کے خلفاء ہیں, حضرت فیروز صاحب دامت برکاتہم ہیں, خود حضرت والا کے صاحبزادے حضرت مولانا مظہر صاحب دامت برکاتہم ہیں, اور بہت سے خلفاء ہیں. اور ہمارے حضرت والا رحمہ اللہ کے ہمارے گمان میں سب سے بڑے عاشقین میں سے ہمارے حضرت موجودہ شیخ الحدیث شیخ العلماء ترجمان اکابر حضرت مولانا شاہ عبد المتین بن حسین صاحب ادام اللہ ذلہم علینا ہے. حضرت والا کی تعلیمات پر 100 نہیں 1000% ہمارے حضرت کا عمل ہے, اور جان چھڑکتے ہیں ایک ایک تعلیم پر. اتنے دور بنگلہ دیش میں حضرت والا کے جائے پیدائش بھی ہے, وہیں رہے, وہیں پلے, وہیں بڑھے, یہاں آیا کرتے تھے پاکستان, لیکن زندگی کا بیشتر حصہ بنگلہ دیش میں, اور بنگلہ زبان تعلیم کا معیار بھی بنگلہ, اور ماحول بھی بنگلہ. بہت سے لوگ وہاں اردو جانتے ہی نہیں, تو لیکن جب بیان فرماتے ہیں تو آپ حضرات نے سنا ہی ہوگا کیسی اردو کی شیریں چاشنی جو حضرت کی زبان مبارک میں ہے. وہ اور بار بار اتنے تو اشعار ہمیں بھی یاد نہیں, حضرت والا رحمہ اللہ کے اردو اشعار اس قدر پر حلاوت طریقے سے حضرت پڑھتے ہیں, ایسے موقع موقع سے اردو اشعار پڑھتے ہیں, یہ شیخ کے عشق کی علامت نہیں تو کیا ہے. تو یہی ہے کہ تعلیمات تو زندہ ہیں, اور تعلیمات کو زندہ رکھنے والے زندہ ہیں. اللہ تعالیٰ ہمیں ان کی اطاعت کی توفیق دے. اپنے پیارے شیخ کی ایک ایک تعلیم پر, ایک ایک نصیحت پر ہمیں جان دینے کی توفیق دے, اور اللہ تعالیٰ ہمیں سنت اور شریعت کا صاف ستھرا راستہ عطا فرمائے, اور اللہ تعالیٰ ہمارے قلوب کو اپنی محبت و معرفت سے سیراب فرمائے. اور اصل جوہر جو ہمارے شیخ بتلا گئے ہیں کہ گناہ سے بچنا اور اسباب گناہ سے بچنا, اور صحبت اولیاء کا اہتمام اور ہر عمل میں اتباع سنت اور ذکر اللہ پر مداومت. اللہ تعالی ہم سب کو دل و جان سے اس پر عمل کرتے رہنے کی توفیق عطا فرمائے. حتی یأتی کل یقین, یہاں تک کہ خدا تعالی ہمیں اس دنیا سے صاف ستھرا نکال دے. ربی ادخلنی مدخل صدق واخرجنی مخرج صدق واجعل لی من لدنک سلطانا نصیرا. چلو بھائی, ٹائم کتنا ہو گیا ہمیں پتہ ہی نہیں چلا. رسول اللہ صلی اللہ تعالی علیہ وسلم کی نظر میں دنیا کی حقیقت. وعن ابی ہریرہ رضی اللہ تعالی عنہ قال قال رسول اللہ صلی اللہ تعالی علیہ وسلم اذا نظر احدکم الى من فضل علیہ من فی المال والخلق فلینظر الى من هو اسفل منہ. متفق علیہ. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا, جو شخص کسی ایسے آدمی کو دیکھے جو اس سے زیادہ مالدار اور شکیل ہو تو اس کو چاہیے کہ وہ اس شخص پر بھی نظر ڈالے جو اس سے کمتر درجے کا ہے. اور مسلم کی ایک روایت میں یہ الفاظ ہیں کہ اس شخص کو دیکھو جو تم سے کمتر درجے کا ہے, اور اس شخص کی طرف نہ دیکھو جو مرتبے میں تم سے زیادہ ہے, اور ایسا کرنا تمہارے لیے ضروری ہے تاکہ تم اس نعمت کو جو اللہ تعالیٰ نے تم کو دی ہے حقیر نہ سمجھو. تشریح میں ہمارے حضرت رحمہ اللہ فرماتے ہیں کہ حاصل یہ کہ جب کسی شخص کو اپنے سے زیادہ مالدار یا خوبصورت یا خوش لباس دیکھے تو فوراً اس شخص کو دیکھے جو اپنے سے ان باتوں میں کمتر ہو, تاکہ حق تعالیٰ کی دی ہوئی نعمتوں پر شکر کی توفیق ہو, اور یہ بھی شکر ادا کرے کہ حق تعالیٰ نے اس شخص کی طرح مجھے دنیا میں مبتلا نہیں فرمایا. اسی لیے حضرت شبلی رحمۃ اللہ علیہ جب کسی دنیا دار کو دیکھتے تو کہتے, اللہم اسألک العفو والعافیۃ فی الدنیا والعقبہ. اور امام غزالی رحمۃ اللہ علیہ کے ایک مرید کا واقعہ لکھا ہے کہ اس کو کسی نے مارا اور قید کیا. اس نے امام صاحب سے شکایت کی, فرمایا, شکر ادا کر کہ اس سے بڑی بلا میں گرفتار نہ ہوا. پھر اس سے بری ہو کر ایک دفعہ ایک کنویں کی قید میں ڈالا گیا. پھر امام صاحب نے اس کو صبر و شکر کی تعلیم دی. پھر بری ہوا, اور کچھ دن بعد ایک یہودی نے قید کیا اور ہر ساتھ اذیت دیتا اور زنجیر میں باندھ کر اپنے پاس رکھا. پھر امام صاحب سے شکایت کی اور کہا کہ کیا اس سے بھی کوئی بلا شدید ہے؟ حضرت امام غزالی رحمۃ اللہ علیہ نے فرمایا, صبر و شکر کر, کیونکہ اس سے بھی شدید بلا ہے, اور وہ یہ کہ کفر کا توق تیری گردن میں ڈالا جاوے. ربنا لا تزغ قلوبنا بعد اذ هديتنا وهب لنا من لدنك رحمه انك انت الوهاب. البتہ آخرت کے معاملے میں ہمیشہ اپنے سے اونچے لوگوں کو دیکھے, تاکہ اپنے سے زیادہ اعمال والوں کو دیکھ کر اپنے اعمال پر ناز و تکبر نہ پیدا ہو. پیارے نبی صلی اللہ تعالیٰ علیہ وسلم کی پیاری سنتوں میں کھانے کی چند سنتیں: دسترخوان بچھانا, دونوں ہاتھ گٹوں تک دھونا, بسم اللہ پڑھنا بلند آواز سے, داہنے ہاتھ سے کھانا. کھانے کی مجلس میں جو شخص سب سے زیادہ بزرگ اور بڑا ہو اس سے کھانا شروع کرانا. نشرتی فی ذکر النبی الحبیب صلی اللہ تعالی علیہ وسلم, آپ کے پاس شمائل و اخلاق و عادات میں. اور ایک روایت میں ہے کہ میں نے کہا کہ حضور صلی اللہ علیہ وسلم کا سکوت یعنی خاموشی کس کیفیت کا تھا؟ انہوں نے کہا کہ آپ کا سکوت چار امر پر مشتمل ہوتا تھا: حلم, بیدار مغزی اور انداز کی رعایت, اور فکر. آگے ہر ایک کا بیان ہے، سو انداز کی رعایت تو یہ کہ حاضرین کی طرف نظر کرنے میں اور ان کی عرض و معروض سننے میں برابری فرماتے تھے، اور فکر باقی اور فانی میں فرماتے تھے، یعنی دنیا کے فنا ہونے اور آخرت کے بقا کو سوچا کرتے، اور حلم آپ کا صبر یعنی ضبط کے ساتھ جمع کر دیا گیا تھا، سو آپ کو کوئی چیز ایسا غضبناک نہ کرتی تھی کہ آپ اس کو آپ کو ازجا رفتہ کر دے، اور بیدار مغزی آپ کی چار امر کی جامع ہوتی تھی، ایک نیک بات کو اختیار کرنا تاکہ اور لوگ آپ کا اقتدا کریں، دوسرے بری بات کو ترک کرنا تاکہ اور لوگ بھی باز رہیں، تیسرے رائے کو ان امور میں صرف کرنا جو آپ کی امت کے لیے مصلحت ہو، چوتھے امت کے لیے ان امور کا اہتمام کرنا جن میں ان کی دنیا اور آخرت دونوں کے کاموں کی درستی ہو۔ اللہ تعالیٰ قبول فرمائے۔ ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم۔ سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین، وصلی اللہ علی النبی الکریم، برحمتک یا ارحم الراحمین۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔